यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। मानव अधिकारको सम्मान र संरक्षण गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। विदेशी पर्यटक भित्र्याउने र नेपाल भ्रमण वर्ष सफल पार्ने प्रमुख आधारका रूपमा धार्मिक पर्यटनको उपयोग गर्नुपर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझाव। महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिए मात्र महिला हिंसा र विभेदको अन्त्य गर्न सकिने उप प्रधानमन्त्री ईश्वर पोखरेलको धारणा। भारतको नयाँ दिल्लीस्थित एउटा झोला कारखानामा आग लागि हुँदा 43 जना कामदारको मृत्यु। र जारी 13 दक्षिण एसियाली खेलकुद सागमा हालसम्म नेपाललाई 45 स्वर्ण 132 स्वर्ण पदकसहित भारत पहिलो स्थानमा। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चलेको दशक लामो सशस्त्र द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2075-76 वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति भण्डारीले संसदमा दर्ता भएको आयोगको संशोधन विधेयकका सम्बन्धमा आयोगले सरकारलाई आवश्यक सुझाव दिनुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत संसदमा पेश गरिने जानकारी दिनुहुँदै मानव अधिकारको सम्मान र संरक्षण गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको बताउनुभयो। प्रतिवेदन पेश गर्नुहुँदै आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा दण्डहीनताको अवस्था अन्त्य नभएको र आयोगका कतिपय सिफारिश कार्यान्वयन नभएको बताउनुभयो। उहाँले विस्तृत शान्ति सम्झौता मार्फत शुरू भएको शान्ति प्रक्रियाले 13 वर्ष पार गरिसक्दा पनि द्वन्द्व पीड़ितले अझै न्याय पाउन नसक्नु दुःखद पक्ष भएको बताउनुभयो। हिजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति समक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन बमोजिम प्रतिवेदन हिजो पेश गर्नुभएको हो। यही मंगिर 14 गते 1 प्रतिनिधिसभा 3 प्रदेशसभा र विभिन्न स्थानीय तहमा उपनिर्वाचन भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकासका लागि धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण एवं सम्वर्धन गर्नुपर्ने बताउनु भएको छ। बागलुङको कुडुले फेदी स्थित रंग वेंकटेश्वर मन्दिर परिसरमा निर्मित शालिग्राम संग्रहालयको हिजो उद्घाटन गर्नुहुँदै सभापति देउवाले विदेशी पर्यटक भित्र्याउने तथा भ्रमण वर्ष सफल पार्ने एउटा प्रमुख आधारका रूपमा धार्मिक पर्यटनको उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले काली गण्डकी र शालिग्राम धार्मिक मात्र नभई अन्य विकासका लागि पनि महत्वपूर्ण मानिएको बताउनुभयो। उप प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले महिलालाई लैंगिक हिंसा र विभेदबाट मुक्त गराउन आर्थिक रूपमै सबल र सशक्त बनाउनुको विकल्प नरहेको बताउनु भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान अन्तर्गत काठमाडौँमा हिजो आयोजना गरेको प्रदेश नम्बर 3 स्तरीय कार्यक्रममा उप प्रधानमन्त्री पोखरेलले महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिए मात्र महिला हिंसा र विभेदको अन्त्य गर्न सकिने बताउनुभयो।
आर्थिक सामाजिक तथा राजनीतिक रूपमा सशक्त तुल्याएर मात्रै सार्वजनिक रूपमा लैङ्गिक समानता कायम गर्ने दिशामा हामीहरू अगाडि बढ्न सक्छौँ। यदि हामी आर्थिक सामाजिक र राजनीतिक रूपमा सशक्त तुल्याउन सकिएन भने यति मात्रै विषयलाई उठाएर यसलाई अन्त गर्ने कुरा त छोड्दैन, न्यून गर्न पनि सकिँदैन। संविधानमा उल्लेख गरिएका अधिकारहरू कसरी कार्यान्वयन गर्ने हो त्यो एउटा हाम्रो अगाडि चुनौतीको विषय पनि छ। संविधानमा व्यवस्था छ, संविधान अनुरूप कानुनहरू निर्माण गर्नुपर्ने आवश्यकता छ, तर कुरो त्यतिले मात्रै पुग्दैन। जनताको बीचमा यसको आवश्यकता बोध गराउनुपर्ने त्यतिले जरुरी छ।
उप प्रधानमन्त्री पोखरेलले सामाजिक आर्थिक राजनीतिक र सांस्कृतिक जुनसुकै विभेद जहाँ देखिन्छन् त्यही स्थानमा यस्ता अभियानहरू केन्द्रित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेर लैंगिक हिंसा अन्त्यका लागि प्रभावकारी कदम चालिने बताउनुभयो। प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले 91% बलात्कारका घटना चिनजान र आफन्तहरूबाटै हुने गरेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गर्नुभयो। उहाँले लैंगिक हिंसा र अपराधजन्य गतिविधि रोकथाममा सम्बद्ध निकायबीच समन्वय र सहकार्यको आवश्यकता उल्याउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमुवाङले समयमै सम्पन्न हुन नसकेर रूढ अवस्थामा रहेका आयोजना पहिचान गर्ने बताउनु भएको छ। रूपन्देही जिल्लाका निर्माणाधीन विभिन्न सड़क तथा पुलको अनुगमनपछि हिजो बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेमुवाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कार्यवाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। भैरहवा लुम्बिनी सड़क सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्नुहुँदै मन्त्री नेमुवाङले अलपत्र पुलको नयाँ प्रक्रियाबाट काम अघि बढ़ाउने बताउनुभयो। उहाँले लुम्बिनी परिपथ सहितको रूपन्देहीका 41 किलोमिटर सड़क र पुल द्रुत गतिको माध्यमबाट सम्पन्न गर्न निर्देशन पनि दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले समाजका अल्पसंख्यक तथा सीमान्तकृत नागरिकको अधिकार सुनिश्चित गर्न सरकारले विशेष कार्यक्रमहरू ल्याउने बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार दिवसको सन्दर्भमा काठमाडौँमा हिजो आयोजित मानवाधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रममा मन्त्री गुरूङले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक तथा अधिकारमा सम्पूर्ण नागरिकको समान पहुँच पुर्याउन सरकारले विशेष कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संघीय संरचना अनुरूप मानवाधिकार आयोगको संरचना तथा भूमिका परिवर्तन गर्न नसक्दा सरकारबाट पर्याप्त सहयोग समेत हुन नसक्दा आयोगको भूमिका कमजोर हुँदै गएको र त्यसले दण्डहीनता पनि बढ़ाउँदै लिएर गएको बताउनुभयो। मानवाधिकार रक्षाका क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत राष्ट्रिय मानवाधिकार सम्मानबाट डाक्टर गौरी शंकर लाल दास, पद्मरत्न तुलाधर, राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कारबाट डाक्टर मथुरा प्रसाद श्रेष्ठ र शान्ता लक्ष्मी श्रेष्ठ तथा महिला राष्ट्रिय मानवाधिकार पुरस्कारबाट गंगा कसजुलाई सम्मान गरिएको थियो। मानवाधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्था र विभिन्न अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू समेत सहभागी रहनु भएको महाभेला एक सातासम्म चल्नेछ। बाँकेको कोहलपुरमा तनाव बढेपछि मुख्य सड़क क्षेत्रमा अवस्था सामान्य नहुँदासम्मका लागि कर्फ्यू जारी छ। हिजो बिहान कोहलपुर नेपालगंज सड़क खण्ड अन्तर्गत हाई स्कूल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत कोहलपुर दशकी प्रकृति चन्द गम्भीर घाइते भएपछि आक्रोशित विद्यार्थी र स्थानीयले ट्रकमा आगजनी गरेका थिए। सोही घटनालाई लिएर स्थिति नियन्त्रण बाहिर गएपछि हिजो दिउँसोदेखि कर्फ्यू जारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिनुभयो। विद्यार्थीहरूले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित नौजना प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। त्यसैगरी स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको रबरको गोली लागेर दर्जन बढ़ी स्थानीय एवं विद्यार्थी घाइते भएका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते बालिका चन्दसहित अवस्था चिन्ताजनक रहेका पाँचजनालाई उपचारका लागि काठमाडौँ ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो। आज कोहलपुरमा बसेको सर्वदलीय बैठकले अवस्था सामान्य र शान्तिपूर्ण बनाउने निर्णय गरेको थियो। यस विषयमा पछिल्लो अवस्थाबारे जानकारी दिन हाम्रा नेपालगंज संवाददाता नवीन गिरी प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। नवीनजी, त्यहाँको पछिल्लो अवस्था के छ? हिजो साँझ त्यहाँ अवस्था सामान्य बनाउने, शान्तिपूर्ण बनाउने भनेर सर्वदलीय बैठकले निर्णय गरेको थियो, त्यसपछि आज रातिसम्म अहिले बिहानसम्मको अवस्था कस्तो छ?
सन्तोषी, यहाँले भने जस्तै हिजो कोहलपुर तनावग्रस्त थियो, आज सामान्य बन्दै गएको छ। रातिदेखि अवस्था सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। र अहिले मैले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा पनि सम्पर्क गरेको थिएँ, बिहानैदेखि गाडी पनि चल्न थालेका छन्। यद्यपि औपचारिक रूपमा निषेधाज्ञा कर्फ्यू हटाइएको जानकारी प्रशासनले गराएको छैन, तर पनि गाडीहरू चल्न थालेका छन्। अवस्था सामान्य बन्दै गएको छ। हिजो तनावग्रस्त भएको अवस्था अहिले चाहिँ बिस्तारै सुध्रिँदै गएको पाइएको छ कोहलपुरमा। सन्तोष,
जनजीवन सामान्य बन्यो कि यातायात साधनहरू मात्रै चलिरहेको जानकारी छ तपाईँलाई?
यातायातका साधनहरू बिहानदेखि चल्न थाले, तर अब जुन हिजो जुन खालको तनाव भीडभाड थियो, जुन खालको अवस्था थियो, जुन खालको त्रासदी थियो, आज चाहिँ हटेको भन्ने हामीलाई जानकारी प्राप्त भएको छ। र आज हिजोको घटनापछि आज कोहलपुरका सम्पूर्ण शिक्षण संस्थाहरू पनि बन्द आह्वान गरिएको छ, र घटनाको विभिन्न राजनीतिक दलहरूले दुःख पनि व्यक्त गरेका छन्। संयमता अपनाउन हिजो बैठक बसेर उनीहरूले आह्वान पनि गरेका छन्। आशा गरौँ आज बिस्तारै अब जनजीवन सामान्य बन्दै जानेछ र दिनभरमा पूर्ववत अवस्थामै कोहलपुर फर्किएला भन्ने अनुमान गर्न सकिन्छ।
कर्फ्यू हटाउने बारेमा त्यहाँका स्थानीय प्रशासनका अधिकारीहरूसँग तपाईँको केही कुरा भयो?
मैले सम्पर्क गर्न खोजेको थिएँ, तर अहिले सम्पर्क हुन सकेन। र कोहलपुरमा चाहिँ कर्फ्यू हटाउने विषयमा अब अहिले त्यस्तो औपचारिक जानकारी आएको छैन। यद्यपि हिजो 3 बजेदेखि जारी भएको कर्फ्यू यथावत नै छ, कर्फ्यू हटेको, निषेधाज्ञा हटाइएको जानकारी प्रशासनले अहिलेसम्म हामीलाई गराएको छैन।
धन्यवाद नवीनजी। उहाँ हुनुहुन्थ्यो हाम्रा नेपालगंज संवाददाता नवीन गिरी, कोहलपुरको पछिल्लो अवस्थाबारे जानकारी दिनुहुँदै। समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मूल नाराका साथ हिजो कैलालीको धनगढ़ीमा सुदूरपश्चिम महोत्सव शुरू भएको छ। सुदूरपश्चिम प्रदेशका कला, संस्कृति, पर्यटन, व्यापार तथा कृषि क्षेत्रको प्रवर्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सव आगामी पुष 2 गतेसम्म सञ्चालन हुनेछ। झण्डै 3 लाख अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको महोत्सव अवधिमा करिब 10 करोड़ बराबरको कारोबार हुने अपेक्षा गरिएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। आज हामीले यस्ता खालका प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्धनमा कस्तो सहयोग पुर्याउला भनेर प्रदर्शनीमा सहभागी केहीलाई सोधेका छौं।
दुर्गा कण्डेल हो। एकदमै राम्रो चाहिँ अवसर हो यो महोत्सवहरूको माध्यमबाट मान्छेले आफ्ना आफ्ना उत्पादन गरेका सागसब्जी फलफूलहरू लगायत सम्पूर्ण चिजहरूलाई सबै सामु देखाउन पाउनु र बेच्न पाउनु भनेको राम्रो अवसर हो। घरमा उत्पादन भएका सागसब्जीहरूले पनि बजार पाएको छ।
हिरा भण्डारी यो चाहिँ केही नभए पनि यहाँको जुन जनताहरूलाई चाहिँ यसको पर्यटन र कृषिको बारेमा चाहिँ राम्ररी चाहिँ जानकारी चाहिँ गराउन सक्ने एउटा माध्यम हो। साना किसानहरू र जुन उद्योगहरू सञ्चालनमा छन् त्यो सबैको एउटा थलो नै हो यो बजारीकरण गर्नको लागि।
कृष्णबहादुर मल्ल हो। ठिकै छ, बजारीकरणमा सहयोग गरेकै छ। इच्छुक भएका मान्छेहरूलाई जो हामीले गर्छौँ भन्ने मान्छेहरूलाई चाहिँ सहयोग गरेकै छ।
बराल यहाँ धनगढीबाट कृषिलाई सबैभन्दा खोजेको छ, तर स्टलहरू अथवा स्टल अलि सहज रूपले सस्तो मूल्यमा राख्न पाएको हुनाले र कृषकको बढी पहुँच नभएको कारणले जति हामीले सोचेका थियौँ त्यो हुन सकेको छैन र उद्योग बाँडेछ त्यो गर्न सकेको छैन। बढी कृषिलाई बढी जोड दिएर लिएर जानुपर्छ।
लाउरामझा चौधरी, यो महोत्सवले चाहिँ कृषकहरूलाई निशुल्क स्टलहरू उपलब्ध गराइदिनुपर्छ, साथै त्यसमा किसानहरूको चाहिँ हौसला बढ्छ, हिम्मत बढ्छ, त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ व्यवसायीकरण गर्ने एउटा चाहिँ बाटो बन्छ।
हेमकर्ण विगत धनगढी बस्छु। यो महोत्सवले चाहिँ सुदूरपश्चिममा पहिलो कुरा पर्यटन विकासको परिवर्तनलाई चाहिँ जोड दिन्छ, अर्को यस प्रदेशमा बस्ने चाहिँ अधिकांश जनताहरू कृषि पेसामा आबद्ध छन् र कृषि पेसालाई पनि व्यावसायिक बनाउँदा र किसानले चाहिँ उत्पादन गरेको चाहिँ प्रबन्ध गर्दछ।
वाओ, रियलमै छिटो
डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको December 9 संसारभरि भ्रष्टाचार विरूद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरूद्धको दिवस मनाउने गरिन्छ। सन् 2003 संयुक्त राष्ट्र संघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरूद्धको दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। आजको दिनलाई संसारभरि भ्रष्टाचारप्रतिको चेतना वृद्धि गराउन र जागरण बढ़ाउने कार्यमा केन्द्रित गर्ने प्रचलन रहिआएको छ। कास्कीको पोखरामा आयोजित अन्तरप्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम विभिन्न 5 बुँदे निष्कर्षसहित हिजो सम्पन्न भएको छ। 7 प्रदेशका सभामुख र उपसभामुख सहभागी कार्यक्रमले अन्तरप्रदेश सभा बीच पारस्परिक सिकाइ, साझा सवालको पहिचान तथा निरूपणका लागि एकमत कायम गर्ने र प्रदेश सभाका सभामुख र उपसभामुखको अनौपचारिक मञ्च निर्माण गर्ने लगायतका निष्कर्ष निकालेको हिजो आयोजित कार्यक्रममा जानकारी दिइएको छ। कार्यक्रम 4 दिनसम्म चलेको थियो। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कानूनभन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भएको छ। झापाको सदरमुकाम भद्रपुरमा हिजो जिल्ला सरकारी वकिलको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा महान्यायाधिवक्ता खरेलले कानूनको नजरमा सबै समान हुने हुँदा पहुँचका भरमा कसैले पनि उन्मुक्ति पाउन नसक्ने स्पष्ट पार्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल प्रसाद दाहालसहित 4 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। लेखा अधिकृत दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुर गाईघाटका प्रशासन सहायक पदमा कार्यरत तेज नारायण चौधरी मार्फत उत्तर पुस्तिका साटफेर गराई क्याम्पसका विद्यार्थी जानुका आले मगर र बरूवा क्याम्पस गाईघाटका हीरा कटवालसँग मिलेमतो गरी परीक्षाका उत्तर पुस्तिकाको प्राप्तांक फेरबदल र साटासाट गरेको पुष्टि भएकाले 4 जना विरूद्ध मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले संचार माध्यमहरूको भीड़बाट रेडियो नेपाललाई अलग पहिचान दिएर समावेशी एवं सहभागितामूलक बनाउनुपर्ने बताउनु भएको छ। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालको आयोजनामा हिजो सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले रेडियो नेपाललाई प्रतिस्पर्धी बनाउँदै राज्य व्यवस्था सुदृढीकरणका लागि समावेशी सामग्रीहरू प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका दिन खोपीराम लम्सालले रेडियो नेपालका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्राध्यापक डाक्टर दीपक गौतम र उपप्राध्यापक कमलेश डीसीले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा रेडियो नेपालका समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल, कार्यक्रम महाशाखाका प्रमुख नवराज लम्साल, योजना विकास तथा विस्तार महाशाखाका निर्देशक पुष्कर राज गौतम, रिपोर्टिङ शाखाका प्रमुख प्रमोद दाहाल, व्यापार महाशाखाका मुख्य व्यापार अधिकृत पुष्कर बरालले रेडियो नेपालले उत्पादन तथा प्रसारण गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो। पर्वत जिल्ला अदालतमा मुद्दा दर्ता भएका कुल मुद्दा मध्ये 40% सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्। सम्बन्ध विच्छेदको अवस्था सिर्जना हुन नदिन सर्वप्रथम नैतिक शिक्षामा नै जोड़ दिनुपर्नेमा सरकारवालाहरू जोड़ दिन्छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
पर्वत जिल्ला अदालतका अनुसार गत आर्थिक वर्ष 2075-76 40% मुद्दा सम्बन्ध विच्छेदका हुने गरेका छन्। अदालतका श्रेष्ठदार जीवन कुमार पौडेल,
गत आर्थिक वर्षमा 171 थान सम्बन्ध विच्छेद मात्रै मुद्दा दर्ता भएको थियो। यो आर्थिक वर्षमा 54 यता 135 थान रहेको छ, 46 थान हाम्रो सम्बन्ध विच्छेद मुद्दा दर्ता भएको स्थिति हो।
प्राय वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद गराउने गरेको देखिन्छ। त्यसका अलावा कम उमेरमा हुने विवाह पनि सम्बन्ध विच्छेदको कारणका रूपमा देखिएको छ। अधिवक्ता चन्द्रबहादुर छेत्री,
खास गरी पुरुषहरू विदेशतिर जाने र केही मात्रामा महिलाहरू पनि विदेशतिर जाने, संकालु दृष्टिकोण एकातिर छ भने अर्कोतिर विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरूमा हिँड्ने डुल्ने यी लगायतका कुराहरू भएको हुन्छ, जसले गर्दाखेरि केही शंका उपशंकाहरू चाहिँ सिर्जना गर्छ। यसमा पति पत्नीको बीचमा द्वन्द्व भएर पनि यो सम्बन्ध विच्छेदका घटनाहरू बढेको चाहिँ देखिन्छ।
सम्बन्ध विच्छेदले समाजमा विचलन ल्याउने तर्क गर्नुहुन्छ महिला अधिकार कर्मी शर्मा लामी छाने।
पुरुषहरूले त स्वत बिहा गर्नको लागि समाजले त्यस्तो धेरै प्रतिबन्ध लगाएको देखिँदैन, तर महिलाहरूले अर्को सम्बन्ध स्थापित गर्नु भनेको समाजका लागि अझै च्यालेन्ज छ र मानसिक रूपमा पनि महिलाहरू त्यो गर्नलाई अप्ठ्यारो छ। हामीले जसरी हुन्छ श्रीमान श्रीमतीमा मेलमिलाप गराउन चाहिँ अति आवश्यक छ।
महिलाले मात्रै होइन पुरुषले पनि सम्बन्ध विच्छेद गराउन सक्ने व्यवस्था ऐनमा लागू भएपछि श्रीमान र श्रीमती बीचको खटपट बढेको अदालतमा दर्ता भएका मुद्दाले पुष्टि गर्छ। सम्बन्ध विच्छेद गर्ने स्थिति नआउने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ शिक्षाविद पृथ्वी नारायण शर्मा।
चाहे पुरुषको चाहे महिलाको होस्, त्यो दुवै पक्षको बाँकी जीवन जाने नै सुखमय हुँदैन। त्यो शिक्षा दिइयो भने नैतिकताको कुरा उनीहरूमा बढेर जान्छ।
सम्बन्ध विच्छेद गरेपछि तत्कालका लागि एउटा द्वन्द्वबाट मुक्त भए पनि महिलालाई अर्को बिहे गर्न सक्ने स्थिति नहुने भएकाले एक्लै जिउनु पर्ने बाध्यता भोगिरहनु परेको छ। अर्कोतिर अभिभावक अलग हुँदा तिनका बाल बच्चा पनि एक्लै नपुगेका छन्। तिवारी, रेडियो नेपाल, पर्वत।
वन पैदावारमा आधारित उद्यमी तथा व्यवसायीको छाता संगठन नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले अब बन्ने वन नियमावलीमा वन पैदावारमा आधारित उद्योग तथा व्यवसाय फस्टाउने वातावरण तय हुने प्रावधान समेट्न सुझाव दिएको छ। महासंघ नेतृत्वको टोलीले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई हिजो मन्त्रालयमा भेट गरी वन नियमावलीमा समेट्नुपर्ने विषयसहितको लिखित सुझाव पेश गरेको हो। महासंघले सरकारी निकायद्वारा बिक्री वितरण गरिने वन पैदावारको मूल्यमा एकरूपता कायम गर्न, वन पैदावार उत्पादनका आधारमा वन डिभिजन वर्गीकरण गर्न, सरकारद्वारा व्यवस्थित वनको रणनीतिक योजना तर्जुमा गर्दा निजी क्षेत्रको साझेदारीबाट व्यवस्थापन गरिने वन क्षेत्र पनि उल्लेख गर्ने प्रावधानलाई समेट्ने लगायतका विभिन्न माग प्रस्तुत गरेको हो। हिन्दू धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठ पारायण एवं प्रचलन लगायत विभिन्न कार्यक्रम गरी हिजो गीता जयन्ती मनाइएको छ। वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरिएको हो। 5127 वर्ष अघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डव बीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौं अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका भगवान कृष्णले अर्जुन मार्फत कुरूक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गर्नुभएको धार्मिक विश्वास छ। लमजुङमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजना महिलाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन्। बेसी शहरबाट गोर्खा आउँदै गरेको बस सुन्दर बजार नगरपालिका साथ पाउँदीमा दुर्घटना भएको हो। घाइतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ। बागलुङको बरेङ गाउँपालिका वडा नम्बर 2 पोखरा चौरमा पिकअप जीप दुर्घटना हुँदा 11 घाइते भएका छन्। घाइते मध्ये 3 अवस्था गम्भीर रहेको छ। बराकोटबाट बरेङ बजार जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये 7 पोखरा पठाइएको र अन्यको हुगदीशिर स्वास्थ्य चौकीमा उपचार भइरहेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो। पाल्पास्थित रामपुरका किसान तरकारी खेतीमा उच्च प्रविधि हाईटेक तरकारी टनेल निर्माण गरी आधुनिक खेती प्रणालीतर्फ आकर्षित भइरहेका छन्। पाल्पाबाट विष्णु खनालको यो रिपोर्ट।
पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ प्रविधिको अवलोकन गरी घर घरमा आधुनिक कृषि प्रविधि अवलम्बन गर्न थालेका छन्। यो टनेलले व्यावसायिक कृषिमा युवालाई आकर्षित बनाएको बताउनुहुन्छ शीर्षक बलबहादुर राणा।
संभावना छ। यो टनल भनेको विदेशी प्रविधि हो, हामी जस्तै भर्खरै कृषिमा लागेका युवाहरूलाई जोश जागर मिल्छ भन्ने लाग्छ मलाई।
नियमित रेखदेखको लागि कृषि शाखाले दुईजना कर्मचारी परिचालन गरेको छ। अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, संघ संस्था, व्यक्तिहरू टनल हेर्न आउने गरेका छन्। कृषि शाखा प्रमुख रामहरि पाण्डे,
हाइटेक पोली हाउस निर्माण भइसकेपछि विभिन्न समूहहरू कृषि पढ्ने विद्यार्थीहरू अलि बढी आएका छन्।
कृषि शाखाको परिसरमा 2.5 रोपनी क्षेत्रफलमा प्रदेश सरकारको रू 25 लाख सहयोग र रामपुर नगरपालिकाको 31 लाख गरी रू 56 लाखको लागतमा टनेल निर्माण गरिएको हो। कृषिका लागि परिवारत्मक स्थल र कृषि पर्यटन विकासका लागि टनेलले सघाउ पुग्ने बताउनुहुन्छ रामपुर नगरपालिकाका प्रवक्ता होमनाथ नेउपाने।
हामी यसलाई एउटा प्र्याक्टिकल क्षेत्र बनाउन खोजिरहेका छौँ। कृषिमा एउटा प्रत्येकी भित्रनी कामको लागि पनि यो एउटा स्रोत बन्नेछ भन्ने आशा गरेका छौँ।
टनेलभित्र 3000 गोलभेडाका बिरुवा लगाइएको छ। नगरपालिका स्वयंले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी राजस्व बढाएको छ। यसले कृषकलाई आधुनिक प्रविधि बारे जानकारी गराउन सहयोग पुग्दछ। रेडियो नेपालका लागि विष्णु खनाल, पाल्पा।
केही अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्ली स्थित एउटा झोला कारखानामा आग लागि हुँदा 43 जना कामदारको ज्यान गएको छ। 4 तल्ले भवनमा रहेको स्कूले बालबालिकाले प्रयोग गर्ने झोला उत्पादन गर्ने सो कारखानामा आग लागि हुँदा 100 जना सुतिरहेका थिए। आगलागीमा परेका मध्ये 60 जनाको उद्धार गरिएको छ। अग्नि नियन्त्रण सम्बन्धी पूर्वाधार बिना नै सो भवनमा कारखाना सञ्चालन गरिएको र आगलागीबाट 3rd तल्लामा सुतिरहेका कामदारहरूको ज्यान गएको प्रहरीले जनाएको छ। पूर्वी अफ्रिकी राष्ट्र युगाण्डाको पश्चिमी भेगमा भारी वर्षापछि आएको पहिरोमा पुरिएका मध्ये कम्तीमा 16 जनाको शव भेटिएको छ। अन्तर्राष्ट्रिय रेडक्रसले दिएको जानकारी अनुसार अन्य पुरिएकाहरूको खोजी कार्य जारी राखिएको छ। युगाण्डामा अहिले यो वर्षको दोस्रो मनसून चलिरहेको छ। गत साता पनि युगाण्डाको पूर्वीय भेगमा लगातारको वर्षापछि गएको पहिरोमा परि 20 जना भन्दा बढ़ीको मृत्यु भएको थियो। अब आर्थिक समाचार।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले मुलुकको कृषिको विकासका लागि 3 तहहरू बीच प्रभावकारी समन्वय हुनु आवश्यक भएको बताउनु भएको छ। कृषिलाई लेखनको क्षेत्र बनाएर कलम चलाउने पत्रकारहरूबाट मन्त्रालयमा शुभकामना ग्रहण गरेपछि मन्त्री भूषालले कृषिको प्रभावकारी समन्वयका लागि स्थायी प्रकारको संयन्त्रको आवश्यकता महसुस गरिएको बताउनुभयो। मन्त्री भूषालले कृषि मन्त्रालयका गतिविधिलाई पारदर्शी र विधिसम्मत रूपले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यसैबीच मन्त्री भूषालले कृषिको विकासमा समन्वय र सहकार्यका लागि सातै प्रदेशका कृषि मन्त्रीहरूसँग समेत आइतबारै मन्त्रालयमा छलफल गर्नुभएको छ। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष 2020 लक्षित गरेर 5000 व्यक्तिलाई पर्यटन लक्षित तालिम उपलब्ध गराउने भएको छ। नेपाल सरकारले सन् 2020 20 लाख पर्यटक भित्राउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटन सम्बन्धी विभिन्न क्षेत्रका 5000 व्यक्तिलाई प्रशिक्षण दिन लागेको जनाएको छ। बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँघरमा घरवास सञ्चालन तालिम गर्न लागेको छ। त्यसै गरी ट्रेकिङ गाइड, माउन्टेन लिडर तालिम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकला सम्बन्धी, पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन लगायतका विषयहरूमा तालिम दिन लागेको पर्यटन बोर्डका प्रबन्धक सन्तोष कुमार घिमिरेले जानकारी दिनुभयो। हवाई यात्रामा विदेशीलाई दिइने महँगो शुल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ। नेपाली र विदेशी दुवै नागरिकलाई एउटै मूल्य कायम गर्न कार्यदलको प्रतिवेदनले सुझाव दिएको हो। नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्छ। यसले नेपाल विदेशीका लागि महँगो गन्तव्य बन्दै आएको छ। हवाई उद्योग तथा एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकोले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ। सरकारले पूर्व सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाई क्षेत्रका विविध विषयहरूमा अध्ययन गरी सुझाव दिन कार्यदल गठन गरेको थियो। साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक 3.45 बिन्दुले बढेर 1135.37 बिन्दुमा पुगेको छ। नेप्से बढ्दा कारोबार रकम पनि केही वृद्धि भएको छ। आइतबार कुल 171 कम्पनीका 9,87,000 किता शेयरहरू 28,75,27,000 मूल्यमा किनबेच भए।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपालमा जारी 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा हिजोसम्मको खेलमा नेपाल 45 स्वर्ण, 44 रजत र 46 कांस्य पदक सहित दोस्रो स्थानमा कायमै छ। भारत 132 स्वर्ण, 79 रजत र 41 काँस्यसहित पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। श्रीलंका 36 स्वर्ण 68 रजत र 93 काँस्यसहित तेस्रो स्थानमा रहेको छ। पाकिस्तान 29 स्वर्ण 34 रजत र 67 काँस्यसहित चौथो स्थानमा छ। बंगलादेश 8 स्वर्ण 29 रजत र 66 काँस्यसहित पाँचौं स्थानमा। मालदिव्स 1 स्वर्ण र 2 काँस्य जित्दै छैटौं स्थानमा। भूटान 9 काँस्यसहित पदक तालिकाको अन्तिममा रहेको छ। नेपाल साग खेल अन्तर्गत पुरूष फुटबलको फाइनलमा प्रवेश गरेको छ। लीग चरणको अन्तिम खेलमा हिजो नेपालले बंगलादेशमाथि 1-0 जित दर्ता गर्दै फाइनल खेल सुरक्षित गरेको हो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफको शुरूआती समयमा नै बंगलादेश विरूद्ध 1 गोल गर्न सफल भएको हो। नेपालका सुनिल बलले गरेको गोलको मद्दतले लीग चरणको विजेता बन्न सफल भएको हो। लीगमा नेपालले 4 खेलमा 10 अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भूटानले 9 अंक हासिल गर्यो। बंगलादेश 4 अंकसहित काँस्य पदकमा समेत भयो। श्रीलंका र मालदिव्स 2-2 अंकका साथ पुछारमा रहे। नेपालले अब भोली हुने फाइनलमा भूटानको सामना गर्नेछ। समूह चरणको खेलमा नेपालले भूटानलाई 4-0 हराएको थियो। यस्तै पौडीबाज गौरीका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद सागमा नयाँ इतिहास रच्दै सागको एकै संस्करणमा 3 स्वर्ण जित्ने कीर्तिमान कायम गर्नुभएको छ। सातो बाटो स्थित इन्डोर स्विमिङ हलमा गौरीकाले 400 मिटर फ्रीस्टाइलमा स्वर्ण हासिल गर्नुभएको हो। उहाँले निर्धारित दूरी 4:25.28 पूरा गर्दै भारतकी शिवांगी सिंहलाई पछि पार्नुभयो। जारी 13 सागमा गौरीकाको यो तेस्रो स्वर्ण हो। यसअघि उहाँले 200 मिटर ब्याकस्ट्रोक र 200 मिटर रिलेमा पनि स्वर्ण जित्नु भएको थियो। गौरीकाले 100 मिटर ब्याकस्ट्रोकमा रजत र 4x100 मिटर फ्रीस्टाइल रिलेमा काँस्य हात पार्नु भएको थियो। आज पनि विभिन्न खेलहरू हुँदैछन्।
खेल समाचारका साथमा श्रीया नेपाल। अब मौसम। आज देशका मध्य र पूर्वी पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18-20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 6:43 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। समाचार प्रसारणका प्रमुख समाचार पुनः एकपटक। मानवाधिकारको सम्मान र संरक्षण गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। विदेशी पर्यटक भित्र्याउने तथा नेपाल भ्रमण वर्ष सफल पार्ने प्रमुख आधारका रूपमा धार्मिक पर्यटनको उपयोग गर्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझाव। महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिए मात्र महिला हिंसा र विभेदको अन्त्य गर्न सकिने उप प्रधानमन्त्री ईश्वर पोखरेलको धारणा। भारतको नयाँ दिल्लीस्थित एउटा झोला कारखानामा आगलागी हुँदा 43 जना कामदारको मृत्यु र जारी 13 दक्षिण एसियाली खेलकुद सागमा हालसम्म नेपाललाई 45 स्वर्ण 132 स्वर्ण सहित भारत पहिलो स्थानमा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।